अर्थ समाचार,
आर्थिक विश्लेषण,
व्यवसायिक सीप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगत को प्रष्ट चित्र,
इकोनोमिक टाइम्स, थाहा संचार नेटवर्क मा,
इकोनोमिक टाइम्स, पैसा मात्र होइन, सफल व्यवसाय का लागि सही सूचना जरूरी छ।
नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। इकोनोमिक टाइम्स सुरु गरौँ हेडलाइन्सबाट। 15 योजनाको मध्यावधि समीक्षा, मुख्य 10 राष्ट्रिय लक्ष्य मध्ये 4 मात्रै पुरा, 5 प्राप्ति उन्मुख, 1 पुरा हुन कठिन। आइसिपीबाट डस्टी कार्गो ढुवानी, प्रतिरेक लागत 22 लाख बढ्यो। बैङ्कहरूको एसएलआर तोकिएभन्दा बढी, राष्ट्र बैङ्कले दिएको समय सीमा सकिँदै गर्दा वित्तीय संस्थाले तोकेभन्दा बढी एसएलआर कायम गरेको देखियो। अवैध क्रसर उद्योग विरुद्ध आक्रामक गृह प्रशासन, एकै साथमा 688 क्रसर उद्योग बन्द। अदालतको आदेश विपरीत मेनु, मूल्यमाथि सर्भिस चार्ज र भ्याट पनि। र एकपछि अर्को नीति खुकुलो बनाउँदै राष्ट्र बैङ्क एलसीमा नगद मार्जिन हट्दै। 2076-77, 2080-81 लिएका मुख्य 10 राष्ट्रिय लक्ष्यमध्ये 4 मात्रै पुरा भएका छन्। 15 मध्यावधि लक्ष्यमा 75% सूचक लक्ष्य पुरा हुनेमा मानव पुँजी निर्माण तथा सम्भावनापूर्ण उपयोग, सर्वसुलभ आधुनिक पूर्वाधार एवं सघन अन्तरआबद्धता, परिष्कृत तथा मर्यादित जीवन र स्वास्थ्य र सन्तुलित पर्यावरण रहेका छन्। त्यस्तै गरी 50% सूचक लक्ष्य पुरा हुनेमा उच्चतम र समतामूलक आय, उच्च दिगो र उत्पादनमूलक उत्पादकत्व, सुरक्षित सभ्य न्यायपूर्ण समाज, सबल लोकतन्त्र र राष्ट्रिय एकता, सुरक्षा र सम्मान सूचक रहेका छन् भने 50 सूचकभन्दा तल रहनेमा अहिलेसम्म सुशासनमा 50 सूचकभन्दा तल रहेको देखिएको छ। उक्त समीक्षाले मानव पुँजी निर्माण र सम्भावनापूर्ण उपयोग र सर्वसुलभ आधुनिक पूर्वाधार एवं सघन अन्तरआबद्धता, परिष्कृत तथा मर्यादित जीवन, स्वास्थ्यमा सन्तुलित कायम गर्ने विषय अघि बढेको देखाएको छ। अध्यावधिक योजनामा कृषि क्षेत्रको औसत 5.4% वृद्धि हासिल गर्ने लक्ष्य रहेकोमा समीक्षा अवधिमा औसत 2.5% मात्रै वृद्धि भएको छ। त्यस्तै उद्योग क्षेत्रको वृद्धि दर 15% लक्ष्य रहेकोमा उक्त 3 वर्षमा औसत 3.4% वृद्धि मात्रै भएको समीक्षामा उल्लेख गरिएको छ। त्यस्तै सेवा क्षेत्रमा पनि लक्ष्यभन्दा कम उपलब्धि प्राप्त भएको छ। 3 वर्षको सेवा क्षेत्रमा औसत 1.8% वृद्धि दर देखिन्छ, जबकि योजनाले 3 वर्षका लागि औसत 9.4% लक्ष्य तय गरेको समीक्षामा उल्लेख गरिएको छ। समीक्षाले योजनाले परिलक्षित गरेका आर्थिक सामाजिक सूचकहरूको लक्ष्य प्राप्ति सकारात्मक दिशामा उन्मुख भएको जनाएको छ। कोभिड महामारीले सामाजिक क्षेत्रमा पारेको असरका कारण सो क्षेत्र योजनाले लिएको कतिपय लक्ष्य हासिल हुन सकेको देखिँदैन। योजनाले आर्थिक वर्ष 2078-79 प्रति व्यक्ति 1,333 अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको थियो। उक्त लक्ष्य पुरा भई हाल 1,381 अमेरिकी डलर पुगेको छ। तर मध्यावधि समीक्षाले यसको प्रगतिमा प्रश्न उठाएको छ। अपेक्षित आर्थिक वृद्धि दर हासिल नभए तापनि प्रति व्यक्ति आएको सन्दर्भमा लक्ष्य हासिल हुनुको एउटा प्रमुख कारण राष्ट्रिय लेखा तथ्याङ्कका लागि नयाँ आधार तय हुनु हो। समीक्षामा उल्लेख भएको पुरानो आधारभन्दा नयाँ आधारमा प्रचलित मूल्यमा 14.1% वृद्धि भएको छ। योजना कार्यान्वयनको पहिलो 2 वर्ष सार्वजनिक आयमा लक्ष्यको क्रमशः 67% र 73% हासिल भएको छ। उक्त अवधिमा राजस्व सङ्कलन लक्ष्यको 67% उपलब्धि हासिल भएको छ। कुल ग्रास्त उत्पादनको अनुपातमा राजस्व सङ्कलन लक्ष्यको क्रमशः 24 र 26% रहेको प्रगतिमा भने क्रमशः 20.4% र 21.9% देखिएको छ। त्यस्तै वैदेशिक सहायता लक्ष्यको क्रमशः 45% र 64% प्रगति भएको छ। आम्दानीमा लक्ष्यको अनुसार नभए पनि आन्तरिक ऋण भने लक्ष्यभन्दा बढी छ। पहिलो वर्ष लक्ष्यको 121% र दोस्रो वर्ष लक्ष्यको तुलनामा 125% आन्तरिक ऋण परिचालन भएको समीक्षामा औल्याएको छ। योजनाले कुल ग्रास्त उत्पादन अनुपातमा कुल राष्ट्रिय बचत 51-47% बीचमा राख्ने लक्ष्य निर्धारण गरेको थियो, तर समीक्षा अवधिमा उक्त अनुपात औसतमा करिब 32.5% सीमित भएको छ। त्यस्तै कुल ग्रास्त उत्पादनसँग कुल ग्रास्त बचतको औसत 7.4% रहेको देखिएको छ। आवधिक योजनाले कुल ग्रास्त उत्पादनको अनुपातमा पुँजीगत खर्च पहिलो दुई वर्षमा क्रमशः 15.3% र 16.8% प्रगति गर्ने लक्ष्य लिएको थियो, तर जिडिपीको अनुपातमा पुँजीगत खर्च सुरुको दुई वर्षमा 5.4% हाराहारि मात्रै खर्च भएको समीक्षामा उल्लेख गरिएको छ। त्यस्तै कुल ग्रास्त उत्पादनको अनुपातमा वस्तु तथा सेवाको निर्यात तथा आवधिक 15.7% लक्ष्य लिएकोमा 3.3% मात्रै रहेको उल्लेख गरिएको छ। 15 योजनाको मध्यावधि समीक्षा मुख्य 10 राष्ट्रिय लक्ष्यमध्ये 4 मात्रै पुरा। नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। वीरगन्ज रक्सोल नाकामा मितिरी पुल हुँदै आउने डस्टी कार्गो नेपाल भारत एकीकृत जाँच चौकी आइसिपीतर्फ गएपछि ढुवानी खर्च वात्तै बढेको गुनासो आयातकर्ताको रहेको छ। भारतीय रेलको रक्सोल यार्ड र आइसिपी बीचको सम्पर्क सडकको समस्या, जाम, ढुवानीमा लाग्ने अधिक समय, पार्किङ शुल्क लगायतका अतिरिक्त खर्च वृद्धि भएको उद्यमीहरूले बताएका छन्। वीरगन्ज उद्योग वाणिज्य सङ्घले गरेको एक अध्ययन अनुसार रेक ढुवानी लागत 22,31,000 रुपियाँले वृद्धि भएको छ। एक रेकमा 3,600 टन कार्गो हुन्छ। यसका आधारमा प्रति टन ढुवानी खर्च 619 रुपियाँ वृद्धि भएको सङ्घका उपाध्यक्ष माधव राजपालले दावी गर्नुभएको छ। सन् 2016 सञ्चालनमा रहेको आइसिपीले पूर्ण रूपमा सञ्चालन गर्न नेपाल भारतले संयुक्त रूपमा आइसिपीबाटै कार्गो भित्र्याउने निर्णय गरेका छन्। यही जनवरी 1 वीरगन्जको पुरानो नाकाबाट यस्तो कार्गो मिस्रिएको छैन। सिमेन्ट, फलाम उद्योगको कच्चा पदार्थ, स्ल्यागन, आइरन ओर, कोइला, मलखाद, नुन जस्ता केही वस्तुको आयात पुरानै नाकाबाट भइरहेको छ। अब ती सबै कार्गो आइसिपीबाटै भित्र्याउनु पर्ने भएको छ। डस्टी कार्गो भित्र्याउन नेपालतर्फको आइसिपीको 10 नम्बर लेन छुट्याइएको आइसिपी सञ्चालक नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख कमल ग्यावलले जानकारी गराउनु भएको छ। आइसिपीमा डस्टी कार्गो लैजान आवश्यक पूर्वाधार नै तयार नगरी जबरजस्ती जान बाध्य पारिएको गुनासो आयातकर्ताले गरेका छन्। सबैभन्दा समस्या रक्सोल यार्ड र आइसिपीको बाइपास जोड्ने सम्पर्क सडक भएको उपाध्यक्ष राजपालले बताउनु भएको छ। वीरगन्जको भारतीय महावाणिज्य दूतावासले सम्पर्क सडकमा कुनै समस्या नभएको प्रतिवेदन आफ्नो निकायमा पठाएको र त्यही प्रतिवेदनको आधारमा आयातकर्तालाई आइसिपीतर्फ जान बाध्य पारिएको राजपालले बताउनु भएको छ। आइसिपीबाट डस्टी कार्गो ढुवानी प्रतिरेक लागत 22 लाख बढ्यो। आर्थिक अभियान दैनिकमा समाचार रहेको छ। मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योग विरुद्ध गृह प्रशासन आक्रामक बनेको छ। राजनीतिक पहुँच र शक्तिको आडमा सञ्चालित यस्ता 688 उद्योग एक सातामा बन्द गराइएको छ, जसमा वडाध्यक्ष, मेयर, सांसदसम्मका क्रसर पनि रहेका छन्। गत 20 पुसमा गृह मन्त्रालयले अवैध क्रसर बन्द गर्न 27 जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्र पोखरेलका अनुसार देशभरका 1,225 क्रसर उद्योगमा यस्तो समस्या देखिएको छ। अधिकांश जिल्लामा सिडिओको सोरुवामा क्रसर व्यवसायको प्रमुख चासो हुने गरेको छ। उनीहरू कति जब्बर छन् भने क्रसर व्यवसायसँग टक्कर लिने सिडिओलाई सोरुवा नै गराइदिएका उदाहरणहरू छन्। धेरै जिल्लामा व्यवसायकै अनुकूल कर्मचारी सिडिओमा गएका पनि छन्। अवैध क्रसर उद्योगमाथि कारवाही गर्न लागेपछि 2 वर्ष अघि तनहुँका सिडिओ बद्रीनाथ अधिकारीलाई व्यवसायकै दबावमा 4 महिनामै सोरुवा गरिएको थियो। कारवाहीका लागि स्थलगत अनुगमन गरे लगत्तै उहाँको सोरुवा गरिएको थियो। 3 वर्ष अघि लमजुङका तत्कालीन सिडिओ डाक्टर डिजन भट्टराईलाई पनि क्रसर व्यवसायले सुरुवा गराएका थिए। उनले 28 कार्तिक 2076 बेसी सहर स्थित 70 मेगावाटको मध्य मर्स्याङदी जलविद्युत आयोजनाको जलाशय किनारामै सञ्चालित लमजुङ क्रसर एन्ड कन्स्ट्रक्सन र नजिकको त्रिवेणी रोडा ढुङ्गा एन्ड ब्लक उद्योग बन्द गराउनु भएको थियो। लगत्तै उहाँको सोरुवा भएको थियो। नवलप्रासीका क्रसर व्यवसायले त राजनैतिक शक्तिको आडमा एलडिओ युवराज कट्टेलको सोरुवा नै गराएको इतिहास छ। 2 वर्ष अघि नुवाकोटको सिडिओ झकनाथ ढकाललाई पनि विदुर नगरपालिकाका तत्कालीन मेयर सन्जु पण्डितले सार्वजनिक कार्यक्रममै सोरुवा गर्ने चेतावनी दिनुभएको थियो। उहाँ आफै पनि क्रसर व्यवसायी हुनुहुन्थ्यो। सिडिओ ढकाल त्यतिखेर अवैध क्रसर उद्योग बन्द गराउनु भएको थियो। पण्डितले पहिला पनि यस्तै रभाव देखाएको सिडिओलाई आफूले सोरुवा गराइदिएको भन्दै ढकाललाई पनि सोरुवा गर्ने धम्की दिनुभएको थियो। अहिले सञ्चालित गृहले बन्द गराएका उद्योगमा ताप्लेजुङमा 6 क्रसर उद्योग 6 भएकोमा अवैध क्रसर बन्द गरिएका 3 वटा रहेका छन्। इलापमा 2 मध्ये 2 नै बन्द गराइएको छ। सङ्कुवा सभामा 19 क्रसर उद्योग रहेका छन्। धनकुटामा 5 मध्ये 3 बन्द भएका छन्। भोजपुरमा 7 वटा क्रसर उद्योग रहेका छन्। खोटाङमा 3 मध्ये 1 बन्द गरिएको छ। सोलुखुम्बुमा 9 वटा रहेकोमा 3 वटा बन्द गरिएको छ। उदयपुरमा 16 वटा रहेकोमा 2 वटा बन्द गरिएको छ। झापामा 27 वटा रहेकोमा 12 वटा यो बिचमा बन्द गरिएको छ। मोरङमा 5 वटा रहेकोमा 5 वटा नै बन्द गरिएको छ। सुनसरीमा 6 वटा रहेकोमा बन्द अहिले गराइएको छैन। सप्तरीमा 2 वटा रहेकोमा 1 वटा बन्द गराइएको छ। सिरामा 23 वटा मध्ये 17 वटा बन्द गरिएको छ। धनुषामा 22 वटा मध्ये 20 वटा, महोत्तरीमा 33 वटा मध्ये 33 वटा नै, सर्लाहीमा 20 वटा मध्ये 20 वटा, रौतहटमा 13 वटा मध्ये 3 वटा, पर्सामा 9 वटा क्रसर उद्योग रहेका छन्। रामेछापमा 23 वटा मध्ये 16 वटा बन्द गराइएको छ। सिन्धुलीमा 30 वटा मध्ये 21 वटा बन्द गराइएको छ। काभ्रेमा 48 वटा मध्ये 48 वटा क्रसर उद्योग नै बन्द गराइएको छ। नुवाकोटमा 71 मध्ये 66 वटा बन्द गराइएको छ। धादिङमा 171 क्रसर उद्योग रहेका छन्। यी उद्योगमाथि अनुगमन गरिएको छ। चितवनमा 19 वटा रहेका छन्। मकवानपुरमा 102 मध्ये 85 वटा बन्द गराइएको छ। भक्तपुरमा 6 वटा मध्ये 3 वटा, ललितपुरमा 76 मध्ये 76 वटा नै क्रसर उद्योग बन्द गराइएको छ भने गोर्खामा 15 वटा क्रसर उद्योग रहेका छन्। अवैध क्रसर उद्योगमाथि आक्रमक गृह प्रशासन, एक सातामै 688 क्रसर उद्योग बन्द, नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। थाहा सञ्चार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
अर्थ समाचार,
आर्थिक विश्लेषण,
व्यवसायिक सीप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगतको प्रष्ट चित्र,
इकोनोमिक टाइम्स, थाहा सञ्चार नेटवर्कमा।
इकोनोमिक टाइम्स पैसा मात्र होइन, सफल व्यवसायका लागि सही सूचना जरुरी छ।
हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा सञ्चार र थाहा कभर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। निर्माण सुरु भएको 3 महिनामै राष्ट्रिय गौरवको सुनकोशी मारिन डाइभर्सन बहुद्देश्य आयोजना अन्तर्गत बन्ने सुरुङ 2112 मिटर खनिएको छ। कुल 13.3 किलोमिटर लम्बाइ हुने उक्त सुरुङ 28 असोजदेखि अमेरिकी प्रविधिको टनल बेरिङ मेसिन टिबिएम मार्फत खन्न सुरु गरिएको थियो। चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले ठेक्का पाएको उक्त सुरुङ निर्माण सुरु गरिएको 2 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। तर यही गतिमा काम भएमा निर्धारित समयभन्दा अघि नै सुरुङ निर्माण हुने सिँचाइ विभाग तथा आयोजनाका निर्देशक मित्र बरालले बताउनु भएको छ। सुरुङमा अगाडि 4 किलोमिटर सडक चुरेको पहाडको भाग पर्छ। त्यति सुरुङ खन्ने बेलासम्म खासै समस्या नआएको बताइएको छ। कोभिड महामारीको कम हुँदै गएपछि नेपालमा नयाँ लगानी प्रतिबद्धता क्रमशः बढ्न थालेको छ। गत वर्ष सन् 2022 उद्योग विभागमा अघिल्लो वर्षको तुलनामा स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता 13.141% बढेको छ। विभागका अनुसार सन् 2022 2,94,81 करोड रुपियाँको लगानी प्रतिबद्धता 292 उद्योगमा दर्ता भएको छ। अघिल्लो वर्ष सन् 2021 2,55,57 करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता 253 उद्योगमा दर्ता गरिएको थियो। बैंक तथा वित्तीय संस्थाले वैधानिक तरलता अनुपात एसएलआर नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डभन्दा बढी रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा कसिलो मौद्रिक नीति जारी गर्दै बैंकहरूको अनिवार्य नगद मौद्रात सीआरआर तथा एसएलआरको अनुपात वृद्धि गरेको थियो। नीति मार्फत सीआरआर 3%-4% पुर्याएको, साथै एसएलआर वाणिज्य बैंकहरूमा 10%-12%, विकास बैंकमा 8 र वित्त कम्पनीमा 7%-10% पुर्याउनु पर्ने घोषणा गरेको थियो। मौद्रिक नीतिको प्रावधान अनुसार सीआरआर भदौ 1 गतेदेखि लागू भए पनि एसएलआर कार्यान्वयनका लागि पुससम्मको समय दिएको छ। अमेरिका र भारतमा उपभोक्ता मूल्य वृद्धि दर महँगी दर घटेसँगै नेपालमा पनि राहत हुने भएको छ। बिहिबार प्रकाशित तथ्याङ्क अनुसार डिसेम्बरमा भारतमा महँगी 5.7% झरेको छ। अघिल्लो महिना 5.8% रहेको थियो। अमेरिकामा पनि उपभोक्ता मूल्य वृद्धि दर 6%-बाट घटेर डिसेम्बरमा 5.7% कायम भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। कोभिड-19 महामारी र रुस युक्रेन युद्धपछि विश्वभर मूल्य वृद्धि उच्च भएको थियो, तर पछिल्ला दिनहरूमा पेट्रोलियम पदार्थ र खाद्य सामग्रीको मूल्य घटेसँगै महँगी दर पनि घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। मूल्य अभिवृद्धि कर नियमावली 2053 मान्य हो भने सर्वसाधारणले रेस्टुरेन्टमा मेन्यू प्राइस बाहेक अन्य कुनै पनि शुल्क भुक्तानी गर्नु पर्दैन, तर तपाईँले पक्कै होटल रेस्टुरेन्टमा मेन्यू प्राइस बाहेकको रकम तिर्नु भएको छ। केही अपवाद बाहेक धेरैजसो होटल रेस्टुरेन्टले सेवा शुल्क र भ्याट असुलिरहेका छन्। मूल्य भनेको सर्भिससहितको सबै लागत जोडेर मेन्यूमा उल्लेख गर्नुपर्ने हो। ऐन कानुन र अदालतको आदेशमा यो विषय प्रष्ट उल्लेख हुँदा पनि उपभोक्ता ठगिरहेका छन्। उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल सिन्हाले भन्नुभयो, सरकारी निकायले बिचौलियाको पक्षमा काम गरिदिँदा उपभोक्ता मारमा परेका छन्। कानून विपरीत अतिरिक्त शुल्क लिन नपाउने प्रश्न लेखिएको सर्वसाधारण स्वयं जागरूक भएर अदालत जानुपर्ने मञ्चको आग्रह रहेको छ। पछिल्लो 4 महिना यता निक्षेपको ब्याज दर स्थिर राखेका वाणिज्य बैङ्कहरूले माघमा निक्षेपको ब्याज दर घटाउने भएका छन्। नेपाल बैङ्कर सङ्घको बुधबारमा माघमा निक्षेपको ब्याज दर घटाउने निर्णय गरेको हो। यसअनुसार माघ देखि वाणिज्य बैंकले 1 वर्ष व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम 11% ब्याज दर प्रकाशन गरेका छन्। 1 वर्ष संस्थागत मुद्दती निक्षेपमा अधिकतम 9% र साधारण बचतमा 6% ब्याज दिन भनेका छन्। यता नेपाल उद्योग परिसंघले निजी क्षेत्रको मनोबल खस्किएको बेला निक्षेपको ब्याज दर घटाउन नेपाल बैङ्कर्स एसोसिएसन सहमति भएको विषय सकारात्मक भएको प्रतिक्रिया दिएको छ। अर्थतन्त्रको प्रणालीमा गरिएको हरेक कडाईका कर्मशः खुकुलो बनाउँदै गएको केन्द्रीय बैङ्कले आयातमा पनि खुकुलो नीति लिने तयारी गरेको छ। केन्द्रीय बैङ्कले प्रतिपत्र एलसीमा नगद मार्जिन चाहिने व्यवस्थालाई हटाउने तयारी गरेको छ। उच्च आयातका कारण अर्थतन्त्रमा समस्या देखिन थालेपछि राष्ट्र बैङ्कले 2078 पुष 5 र 2078 माघ 26 गरी 2 पटक 300 भन्दा बढी वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो। चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व असुली नभएपछि अर्थ मन्त्रालयले सार्वजनिक संस्थानलाई आयकर तिर्न ताकेता गरेको छ। अर्थ सचिव तोएम रायले बिहिबार संस्थानका सरकारवाला व्यक्तिलाई मन्त्रालयमा बोलाएर पुष मसान्तसम्ममा अनुमानित आएको 40% बुझाउन भन्नुभएको। आयकर ऐनको दफा 94 पुष मसान्तभित्र चालू आर्थिक वर्षमा हुने अनुमानित आयमा लाग्ने आयकरमध्ये 40% बुझाउनुपर्छ। कानुनको व्यवस्था भए पनि सार्वजनिक संस्थानले आयकर बुझाउन आनाकानी गर्ने भएकोले सचिव रायले ताकेता गर्नुभएको थियो। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर 1 को खरिदर 130.19 रुपियाँ, बिक्री दर 130.79 रुपियाँ, युरो 1 को खरिदर 140.03 रुपियाँ, बिक्री दर 140.67 रुपियाँ, पाउन्ड स्टर्लिङ 1 को खरिदर 158.23 रुपियाँ, बिक्री दर 158.96 रुपियाँ, साउदी अरब रियल 1 को खरिदर 34.66 रुपियाँ, बिक्री दर 34.82 रुपियाँ, दक्षिण कोरियन वन 100 को खरिदर 10.44 रुपियाँ, बिक्री दर 10.41 रुपियाँ, कुवेती दिनार 1 को खरिदर 425.79 रुपियाँ, बिक्री दर 427.75 रुपियाँ, र बहराइन दिनार 1 को खरिदर 345.39 रुपियाँ, बिक्री दर 346.98 रुपियाँ रहेको छ। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी जयराम नगरकोटीलाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।